घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ सहकर्मी विजयलक्ष्मी गुरुङसँगै म ओमप्रकाश पाण्डेको नमस्कार बारासिंह एफएम 102.2 मेगाहर्ज बझाङको सैपाल एफएम 100.6 मेगाहर्ज बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौं
प्रदेश नम्बर 7 को अस्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेश सभाद्वारा दुई तिहाई मतले स्वीकृत
राजधानीको माग गर्दै डुटीमा अनिश्चितकालीन बन्दको आह्वान
दार्चुलाको अपिनाम्बा संरक्षण क्षेत्रद्वारा 40 लाख भन्दा बढी राजस्व संकलन
सार्वजनिक यातायातमा भाडा बढाइएको भन्दै राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठनद्वारा कञ्चनपुरमा आन्दोलन
डाक्टर केसीद्वारा शिक्षा मन्त्रीको राजीनामा माग
लोकतन्त्रलाई बलियो बनाउन संविधान संशोधन हुनु आवश्यक रहेको काङ्ग्रेस नेता पौडेलको भनाई र अन्डर 19 एसिया कप क्रिकेटमा नेपाल पहिलो खेल भारतसँग खेल्ने
श्री वीणा माध्यमिक विद्यालय कृष्णपुर नगरपालिका 8 रैकवार बिचवाको पाली विज्ञान संकायको टीएसएलसी कार्यक्रम अन्तर्गत प्रवेश परीक्षा आवेदन फारम असोज 4 गतेदेखि असोज 18 गते सम्मको लागि खुला गरिएको बेहोरा सम्पूर्ण अभिभावक एवं विद्यार्थीहरूमा सहर्ष जानकारी गराइन्छ प्रवेश परीक्षा असोज 20 गते बिहान 7 बजे सम्पर्क नम्बर 9848 46 98 92 विद्यालय प्रशासन परिवार श्री वीणा माध्यमिक विद्यालय कृष्णपुर
खुसीको खबर खुसीको खबर खुसीको खबर
नेपाल सरकार तथा नेपाल सरकारमा दर्ता भएका संस्थाहरूका पोस्टपेड तथा प्रिपेड मोबाइल ग्राहकहरूलाई खुसीको खबर
अब नेपाल टेलिकमको सियुजी अफर सियुजी सेवाका विशेषताहरू
संस्थागत ग्राहकहरू बीच अनलिमिटेड सियुजी कल गर्न सकिने
फ्री भोइस डाटा र एसएमएस सेवा उपलब्ध
पोस्टपेड र प्रिपेड दुवै ग्राहकहरूले लिन सकिने
सेवा प्रयोग गर्न कम्तीमा 10 जना सदस्य हुनुपर्ने
सदस्यहरू बीच फरक फरक प्याकेज पनि लिन सकिने
यो योजना नेपाल टेलिकमको नेटवर्क भित्र मात्र लागू हुनेछ
थप जानकारीका लागि नजिकैको नेपाल टेलिकममा सम्पर्क राख्नुहोला
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर कञ्चनपुर
अब समाचार विस्तारमा प्रदेश नम्बर 7 को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेश सभाको दुई तिहाई मतले स्वीकृत गरेको छ आज बसेको प्रदेश सभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समिति विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव र प्रदेश सभा सदस्य बीरमान चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुई तिहाई बहुमतले स्वीकृत गरिएको हो स्वीकृत भएको प्रतिवेदन अनुसार स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर 4 र 2 तेगरी स्थित नेपाली सेनाको ब्यारेक रहेको ठाउँदेखि उत्तर पश्चिम गोदावरी धनगढी डडेधुरा सड़कदेखि पश्चिम गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको 4 किल्ला क्षेत्रमा पर्ने भएको हो यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका 12 र राष्ट्रिय जनता पार्टीका 2 जना गरी 14 जना प्रदेशसभा सदस्यहरूले भने बैठक बहिष्कार गरेका छन् राजधानी अनुपयुक्त ठाउँमा भएको भन्दै उनीहरूले विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन् आज बिहान 11 बजेबाट शुरू भएको बैठक प्रतिपक्षीको विरोधको कारण बीचमा स्थगित गरिएको थियो पुनः सञ्चालन भएको बैठकमा फेरि पनि विरोधपछि बहिष्कार गरिएपछि सत्ता पक्षका प्रदेश सभा सदस्यहरूको बहुमतबाट स्वीकृत गरेको घोषणा गरिएको हो यसैबीच प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूले धनगढीमै राजधानी हुनुपर्ने भन्दै संसदमै नाराबाजी गरेका थिए
त्यसैगरी प्रदेशको राजधानी र नामाङ्कनलाई लिएर सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति आइरहेकाले जिल्ला प्रशासन कार्यालय कैलालीले कार्यवाहीको चेतावनी दिएको छ प्रशासनले आज सूचना जारी गर्दै राजधानी र नामाङ्कनमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति आए कार्यवाही गर्ने चेतावनी दिएको हो प्रशासनले वित्तीय कारोबार ऐन 2063 अनुसार कार्यवाही गर्ने चेतावनी दिएको छ यसैबीच प्रदेश 7 को राजधानीको माग गर्दै डोटीमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ साबिकको क्षेत्रीय सदरमुकाम रहेको दिपाइलमा राजधानी बनाउन माग गर्दै संघर्ष समितिले अनिश्चितकालीन डोटी बन्दको आह्वान गरेको हो प्रदेश 7 को प्रदेश सभामा प्रदेशको केन्द्र र नामको प्रस्ताव पेश भएपछि डोटीमा आन्दोलन शुरू भएको छ बुधबारदेखि घर घरमा कालो झण्डा गाडेर आन्दोलन शुरू गरेको संघर्ष समितिहरूले शुक्रबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् प्रदेश सभामा प्रदेश 7 को नाम सुदूरपश्चिम प्रदेश र केन्द्र कैलालीको गोदावरी नगरपालिका 4 रहने एकमात्र प्रस्ताव संसदमा पेश गरिएको छ 600 वर्ष पुरानो इतिहास बोकेको केन्द्र भागमा रहेको डोटी जिल्लाबाट प्रादेशिक राजधानी खोसेको भन्दै यसभन्दा पहिला 64 ६५ दिनसम्म आन्दोलन गरिएको, टोटीवासीहरूले प्रदेशसभाको निर्णय हुँदै गर्दा आन्दोलन गर्ने भन्दै आन्दोलनको स्थगन गरेका थिए। टोटीमा भएको बन्दका कारण शिक्षक सेवा आयोगका विद्यार्थी समस्यामा परेका छन्। देशभर संचालनमा रहेको शिक्षक सेवा आयोगको परीक्षा अन्तर्गत अछाम र बाजुरा जिल्लाका परीक्षार्थीहरूको केन्द्रका रूपमा डोटी रहेको थियो। डोटीमा परीक्षा दिन पुगेका अछाम र बाजुराका परीक्षार्थीहरू आवतजावत गर्नका लागि पनि समस्यामा परेका छन्। डोटीबाट डोनेलधुरा परीक्षा दिन आउने विद्यार्थीहरू पनि प्रभावित भएका हुन्।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका साथमा रहेको कालापानी सिंचाई आयोजनाको ह्यान्डबक्स पुननिर्माण र कार्यालय भवन निर्माणको कार्य पूरा भएको छ। विश्व ब्याङ्क नेपाल सरकार र उपभोक्ताको श्रमदानमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो। आयोजना निर्माणको अनुमानित लागत इस्टिमेट रु 13,71,76,000 रहेकोमा स्वीकृत आयोजना 8,93,07,50,00,000 लागतमा सम्पन्न भएको छ, जसमा विश्व ब्याङ्कको 80, नेपाल सरकारको 10 र उपभोक्ताको 10% लगानी रहेको छ। आयोजना निर्माणको अवधि 18 महिना तोकिएको भए पनि आन्दोलन र नाकाबन्दी लगायतका कार्यका कारण 30 महिना लगाएर निर्माण कार्य पूरा भएको कालापानी जल उपभोक्ता समितिका सचिव चक्रबहादुर सावतले जानकारी दिनुभयो। स्याली नदीमा ह्यान्डबक्स पुननिर्माणको कार्यसँगै आयोजना अन्तर्गत होम पाइप मर्मत, टोटी खोलाको हेडबक्स मर्मत, नहरको पूर्वी शाखा र पश्चिम शाखामा स्ल्याब कल्भर्ट निर्माण र उपशाखाहरूमा होम पाइप जडानको कार्य गरिएको उहाँले बताउनुभयो। आयोजनाको विक्रम सम्म 2072 सालमा शिलान्यास भएको थियो। आयोजनाले नगरपालिका 6, 7, 9 र 10 का 539 घरधुरी लाभान्वित भएका छन्, जसबाट 650 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ। यसै गरी आयोजनाको 2 कोठे कार्यालय भवन 10,27,312 को लागतमा निर्माण गरिएको छ। आयोजना निर्माणका लागि उपभोक्ताले मात्रै 33,58,000 भन्दा बढीको कार्य गरेका छन्।
आर्थिक वर्ष 2073-74 को तुलनामा गत आर्थिक वर्ष 2074-75 दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रले 40 लाख भन्दा बढी राजस्व संकलन गरेको छ। संरक्षण क्षेत्रले 40,24,505 रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको हो। विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा संरक्षण क्षेत्रले 2,44,14,096 रुपियाँ राजस्व संकलन गरेको थियो भने अघिल्लो वर्ष 2,39,89,551 रुपियाँ राजस्व संकलन गरेको थियो। गत आर्थिक वर्ष संरक्षण क्षेत्रले वन तथा वन पैदावार बिक्रीबाट 2,42,11,171 रुपियाँ राजस्व संकलन गरेको थियो भने पर्वतारोहण र पदयात्रा स्वीकृति शुल्कबाट 1,22,030 रुपियाँ संकलन गरेको थियो। त्यसै गरी प्रशासनिक शुल्क र न्यायिक दण्ड, जरिवाना र जफतबाट पनि राजस्व संकलन गरिएको सूचना अधिकारी तपिल कुमार विश्वकर्माले जानकारी दिनुभयो। संरक्षण क्षेत्रले सबैभन्दा बढी राजस्व वन तथा वन पैदावार बिक्रीबाट गर्ने गर्दछ। वन पैदावार मध्ये सबैभन्दा बढी आय आर्जन यार्सगुम्बाबाट गरिने गरेको संरक्षण क्षेत्रले जानकारी दिएको छ। अघिल्लो आर्थिक वर्ष यार्सगुम्बा निकासीबाट संरक्षण क्षेत्रले 1,67,25,000 र प्रवेश शुल्क बापत 29,76,000 राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा निकासीबाट 1,91,00,000 तथा प्रवेश शुल्क बापत 47,43,000 रुपियाँ राजस्व संकलन गरेको थियो।
भीमदत्त नगरपालिकाको वडा नम्बर 7 का बासिन्दाहरूले खानेपानी तथा सिंचाईको समस्या भएको भन्दै गुनासो गर्दै आएका छन्। यसैबीच भीमदत्त नगरपालिकाको वडा नम्बर 7 को वडा कार्यालयले वडावासीहरूलाई प्रदान गरिरहेको सेवा सुविधा र विकास निर्माणका विषयमा सहकर्मी सुरेन्द्र पालपालीले तयार पार्नु भएको यो रिपोर्ट अबको प्रस्तुतिमा।
भीमदत्त नगरपालिका वडा नम्बर 7 का स्थानीय नागरिकहरूले आफ्नै गाउँठाउँमा वडा कार्यालय पाएपछि कस्तो महसुस गर्छन् त? यहाँका एक स्थानीय मनोज विष्ट।
मेरो नाम मनोज विष्ट। भन्नुपर्दा हामीहरूलाई त धेरै राम्रो भएको छ। पहिला नगरपालिका के कार्यक्रमको लागि पनि के सानो कागजातको लागि पनि नगरपालिका जानु पर्थ्यो, आजकल ओडामै कार्यक्रम हुनाले सजिलो भइरहेको छ।
आफ्नो काम लिएर ओडा कार्यालय पुगेकी ज्ञानु कुवरलाई ओडा कार्यालयको काम कारवाही प्रति तपाईँ के भन्नुहुन्छ त भन्दा उहाँ भन्नुहुन्छ,
मेरो नाम ज्ञानु कुवर भिन्नपा साथ। धेरै सजिलो भएको छ न त, पहिले त्यहाँ नगरपालिका धाउनु पर्थ्यो, टाइमको पनि बचत भएको छ, यहाँसम्म गाउँ स्तरकै भएर होला, धेरै राम्रो भएको छ, जताततैबाट सडक खुलेको छ।
करिब 1 वर्षको अन्तरालमा ओडा कार्यालयमा आएको बजेट र विकास निर्माणका योजनाहरू अन्तर्गत के कति काम सम्पन्न भइसकेको छ त भन्दा वीर बहादुर धामी भन्नुहुन्छ।
मेरो नाम वीर बहादुर धामी हो, म वडा नम्बर 7 जनप्रतिनिधि भइसकेपछि हाम्रो वडामा अहिले करिब 1.5 करोड जतिको बजेट आएको छ। बाटा घाटा बनेका छन्, आगे सालसम्म चाहिँ खानेपानीको चाहिँ टङ्की निर्माण हुने कुरा सुनेका छौँ। नयाँ बाटा खोलिएका छन् धेरै ठाउँमा, ग्राभिल हालिया छ, अनि पिच रोड पनि भइराखेको छ, जेसराउनै भएको छ।
वडा नम्बर सातमा स्थानीयहरूलाई प्राय जसो पानीको समस्या देखिएको छ। यो समस्या प्रति वडा कार्यालय जिम्मेवार बन्नुपर्ने कुरा अघि सार्नुहुन्छ। फेरि ज्ञानो कुवर,
विकास त भइराखेको छ बिस्तारै बिस्तारै, एकैचोटि त हुँदैन। अब विकास भन्दाखेरिमा खाने पानी यिनीहरूको अब चाँडोभन्दा चाँडो भइदिएपछि, टाइममा भइदिएपछि राम्रो हुन्थ्यो भन्ने त्यही हो।
अबका आउँदा दिनहरूमा भेमदत्त नगरपालिका वडा नम्बर सातको कार्यालय र जनप्रतिनिधिहरूले कसरी अगाडि बढ्नु पर्ला त भन्दा मनोज विष्ट भन्नुहुन्छ,
अझै हामीहरूलाई जुन बढी आवश्यक समस्याहरू छन् तिनीहरूलाई, ती समस्याहरूलाई समाधान गर्नको लागि अलिक बाटोको सुविधा पिच भइदिएको भएपछि, सिँचाइको व्यवस्था भएपछि राम्रो हुन्थ्यो।
हरेक वर्ष आउने बजेट तथा नीति अन्तर्गत विकास निर्माणका काम कारवाही सही तरिकाले समयमा नै खर्च गर्ने हो भने विकास सम्भव छैन त अवश्य पनि छ। शुक्लाफाटा समाचारका लागि सुरेन्द्र पालपाली।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। विभिन्न वडा कार्यालयहरूले प्रदान गरिरहेको सेवा सुविधालाई सहज र झन्झट रहित बनाउन के गर्नु पर्ला जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
नरेन्द्र
संगठन मार्फत कार्यक्रमहरू दिनुपर्छ। अध्यक्ष भएर वडा अध्यक्ष सदस्य छन् यिनीहरूले आफ्नै मात्रामा चाहिँ पहलमा चाहिँ व्यक्तिलाई मात्र हेरिरहेका छन्। थोरै बजेटलाई लगेर आफ्नो व्यक्तिलाई आफ्नो मनपर्ने ठाउँमा लगेर मात्र खसाइदिरहेछन्। जब प्रतिनिधित्व गरेर गयो छ मान्छे भने उसले आफन्त होइन सर्वसमा सबैलाई समान गरेर लग्ने ठाउँमा लगिरहेका छन्। यहाँ बजेट गयो भने लत्तै गयो, खानेले खायो, पाउनेले पायो, नपाउनेले पायो, गरिबले चाहिँ मरिराखेको छैन, चल्ने काम भएको छ।
पवित्र समाज सबै जनतालाई एक ठाउँमा भेला गरेर बैठक त्यस सम्बन्धी कार्यक्रमहरू गरेर अगाडि बढाउनु पर्छ।
दीर्घबहादुर विष्ट हो। वडा नजिक भएको कारणले अब सुविधै छ भनौँ सबैलाई, अहिले वडावासीहरूलाई। अब नगरपालिकाको त्यस्तो काम पर्यो भने फेरि नगरपालिका आउनु पर्नेछ, वडाको काम गर्दैछन् वडावाला, त्यस्तो झन्झटिलो केही छैन। हाम्रो यता वडातिर अब अन्त के छ, अब वडाले त भरसक वडैमा गएर काम गर्यो भने सबैलाई सुविधा भयो, अब यतै नगरपालिकामा बसेर काम गर्यो भने असुविधै भयो।
दोस्रो त सेवा सुविधा भन्ने जो अब राजधानीको सेवा नै घर घर पुर्याउँछु भन्ने कार्यक्रम चाहिँ उहाँको थियो, सिंहदरबारको कार्यक्रम। यसै आधारले नै अब नगरपालिकामा हुने कार्यक्रममा जस्तो वृद्धहरू आउन सक्दैनन्, सबभन्दा समस्या भनेको वृद्ध वृद्धहरूलाई हुन्छ। उहाँहरूलाई जो दिने सेवा सुविधा हो सर्वसुलभ रूपले वडा अध्यक्ष, वडाका सदस्य, सचिवहरूले सबै राम्रो तरिकाले जो त्यहाँ पाउने सुविधा त्यो चाहिँ उहाँहरूले आरामसँग त्यहाँ दिइदिएपछि त्यो पनि राम्रो।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज र बजाङको साइपाल एफएम 100.6, बजाङ केसेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
श्री बैजनाथ माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
सुदूरपश्चिम क्षेत्रमा 2032 सालमा स्थापित अग्रणी शैक्षिक संस्था श्री बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुर भीमदत्त नगरपालिका 3 कञ्चनपुरमा शैक्षिक सत्र 2075-76 का लागि सिटीभिटीबाट मान्यता प्राप्त 18 महिने पशु विज्ञान भेटनरी जेटीए प्राविधिक एसएलसी का कक्षाहरू सञ्चालन हुने भएकाले समयमै फारम भरी आफ्नो सिट सुरक्षित राख्नु हुन जानकारी गराइन्छ।
आवेदन फारम वितरण असोज 4 गतेदेखि असोज 18 गते दिउँसो 4 बजेसम्म।
प्रवेश परीक्षा असोज 20 गते बिहान 7 बजे।
वर्गीकृत निशुल्क छात्रवृत्ति असोज 20 गते दिउँसो 2 बजे।
परीक्षा केन्द्र श्री वैष्णव पावी नयाँ तिलकपुर भीमदत्त नगरपालिका 3 कञ्चनपुर।
फारम पाइने स्थान श्री बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुर, न्यू शारदा छापाखाना सब्जी मण्डी महेन्द्रनगर र जगन्नाथ पुस्तक पसल गल्ली नम्बर 5 क्याम्पस रोड।
नोट एसईमा ई ग्रेडले पनि पढ्न पाउनेछन्।
अन्य कुनै पनि विद्यालय वा संस्थाबाट सिटीभिटी टीएसएलसी का कुनै संकायमा प्रवेश परीक्षा उत्तीर्ण गरेकालाई प्रमाण पत्रका आधारमा सिधै भर्ना गर्न सकिनेछ।
सम्पर्क श्री वैष्णव माध्यमिक विद्यालय नयाँ तिलकपुर विष्णु मन्दिर साकेत धाम नजिक।
सम्पर्क नम्बर 9848-77-85-23, 9848-720-926 र 9848-73-80-96।
महिला वर्गमा हुने ब्रेस्ट, युटरस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिई नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरूद्ध मिल्ने बीमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षा वरण र आर्थिक सुरक्षा सहितको जीवन बीमा। थप जानकारीको लागि एलसी टाइप गरी 32288 मा एसएमएस पठाउनुहोस्। मेट लाइफ, तपाई सँगै जीवनमा अघि बढ्दै।
खुसीको खबर अब आयो डिस्कमको फ्री अफर।
न यो पहिले थियो न यो फेरि हुनेछ।
चम्क्यो चम्क्यो भाग्यमा श्री,
रिचार्ज गर्दा डिस्कम फ्री।
1 2 3 डिस्कम फ्री, 1 2 3 डिस्कम फ्री।
डिस्कम खुसी अन गरौ।
लाउनलिए बाढ़ले तो हम सत्यनाश ही अब कहाँ जाने के करने।
अब चिंता मानेर केही हुन्न दाई, जे हुनु थियो भइहाल्यो। अब हामी बाँचेकाहरूले चाहिँ कसरी स्वस्थ रहने भन्ने उपाय सोच्नु पर्यो। मरेका गाई गोरुहरू खाल्टोमा पुरौ, पानी उमालेर पिउने गरौं, बचे कुचेका संरचनाहरूको सबै मिलेर पुनर्निर्माण गरौं।
राहत बाँड्न आउनेहरूलाई सबैभन्दा बढी प्रभावितलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गर्ने काममा सहयोग गरौं।
यो सन्देश नेपाल रेडक्रस सोसाइटी, अमेरिकन रेडक्रसको साझेदारीमा महाकाली नदी समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनीकरण परियोजना कञ्चनपुरद्वारा जनहितमा जारी गरिएको हो। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल खाद्य संस्थानद्वारा दुर्गम गाउँमा चामल उपलब्ध भएपछि यतिखेर बझाङको दुर्गाथली गाउँपालिका सातका स्थानीय बासिन्दा निकै हर्षित बनेका छन्। विगतमा 4 घण्टा टाढाको दूरीबाट बोकेर चामलको जोह गर्ने स्थानीय बासिन्दा यतिखेर घरदैलोमै चामल पाउन थालेपछि हर्षित भएका हुन्। नेपाल खाद्य संस्थानले 26 पाथीबेरा र दुर्गाथली गाउँपालिकाको 20 केन्द्र पर्ने बिसौना बजारमा खाद्यको डिपो कार्यालय स्थापना गरी चामल बिक्री वितरण गर्दै आएको छ। दुर्गमका बासिन्दालाई सहज रूपमा चामल उपलब्धता गराउन यतिखेर बिसौना खाद्य डिपो कार्यालयले करुवा मोटो चामल प्रति केजी 37 रुपियाँ कतरले बिक्री वितरण गर्दै आएको छ। सहुलियतमा चामल बिक्री वितरण हुन थालेपछि त्यस क्षेत्रका बासिन्दा दिनहुँ बिसौना खाद्य डिपो कार्यालयमा चामल खरिदका लागि लाइन समेत बस्न थालेका छन्। गाउँमै चामल उपलब्ध हुन थालेपछि दुर्गाथली गाउँपालिका स्थित दौला, सैन पसेला, बिसौना र 26 पाथीबेरा गाउँपालिका स्थित बुढुखोरी, लेक गाउँ, घट्टे, नौरा, मजखोरी र खोरी गाउँका बासिन्दा लाभान्वित भएका हुन्। नेपाल खाद्य संस्थानले स्थानीय ठेकेदार मार्फत चामल ढुवानी गर्दै आएको छ। चामलको निकै समस्या झेल्दै आएका त्यस क्षेत्रका बासिन्दा आजकल सहज रूपमा चामल पाउन थालेपछि निकै हर्षित बनेका छन्। नेपाल खाद्य संस्थानले करुवा मोटो चामलको सहज आपूर्ति गरेसँगै त्यस क्षेत्रका वर्षेनी हुने भोकमरी पनि टरेको छ भने स्थानीयले खाद्य आपूर्तिमा सहजता पाएको महसुस गरेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर ओडले आफू विरूद्ध कारवाहीका लागि प्रशासन गुहार्ने प्रदेश सांसदहरूलाई संविधान जलाउने र देश रोक्याउँछु भन्नेलाई कारवाही गरेर देखाउन चुनौती दिनुभएको छ। प्रदेश नम्बर 7 का 22 जना सांसदहरूले बिहिबार उहाँ विरूद्ध कारवाहीका लागि उजुरी दिएपछि प्रतिक्रिया दिँदै नगर प्रमुख ओडले नगरवासीको अधिकारका लागि कारवाही सहन त के ज्यान समेत दिन तयार भएको बताउनु भएको छ। संविधान दिवसको दिन संविधान जलाउने र मधेस प्रदेश नेपाल होइन भन्नेलाई पक्राउसम्म गर्न नसक्ने सरकार आफू विरूद्ध खनिएको बताउनुभयो। उहाँले निर्मला पन्तको हत्या अनुसन्धानलाई छायामा पार्नका लागि प्रदेश नम्बर 7 का सांसदहरूले दशैंको मुखमा थाई राजधानी र नामाङ्कनको प्रस्ताव संसदमा पेश गरेको आरोप समेत लगाउनुभयो। नगर प्रमुख विरूद्ध प्रदेश सांसदले मुद्दा हाल्यो भनेर आन्दोलनलाई कमजोर हुन नदिन नगरवासीसँग उहाँले अनुरोध समेत गर्नुभयो। उहाँले शाही कुपछि राजाले आयोग बनाएर जनप्रतिनिधिहरूलाई जेल हालेको बताउँदै कम्युनिष्टहरू अहिले यही बाटोमा अघि बढेको समेत आरोप लगाउनुभयो।
सरकारले सार्वजनिक यातायात क्षेत्रमा 10% भाडा वृद्धि गरेको विरोधमा राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन आन्दोलित भएको छ। अखिल छैटौं कञ्चनपुरले यातायातमा गरिएको भाडा वृद्धि र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गरेको हो। आज अखिल छैटौं कञ्चनपुरले महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको मूल गेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको फोटो झुण्ड्याएर विरोध गरेको हो। वृद्धि गरिएको सार्वजनिक यातायातको भाडा र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै अखिल छैटौंले यातायात कार्यालयको मूल गेटमा विरोध गरेको छ। अखिल छैटौंका केन्द्र सचिव महेश राज जोशीले सिन्डिकेटको विरोधमा उत्रिएको सरकारले एकाएक सवारी साधनमा भाडा वृद्धि र पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेर जनतालाई मारमा पारेको बताउनुभयो। चाडपर्व नजिकै गर्दाको समयमा सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरेर सरकारले जनतामाथि भार थपेको भन्दै केन्द्र सचिव जोशीले देशव्यापी आन्दोलन सर्काउने चेतावनी समेत दिनुभयो। केन्द्र सदस्य जोशीले जताततै सर्वत्र सरकारी कार्यालयमा अनियमितता बढेको भन्दै त्यसलाई रोक्न समेत सरकारसँग माग गर्नुभयो।
अन्तरिया उद्योग वाणिज्य संघको निर्वाचन आज 12 गते शुक्रबार शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ। केही दिन यता 12 गते साधारण सभा र सोही दिन मतदान गर्ने कि नगर्ने भन्ने अन्यलताका बीच 12 गते नै निर्वाचन र साधारण सभा गर्न सबै पक्ष सहमत भएका छन्। बिहान 7 बजेदेखि साधारण सभाको प्रक्रिया शुरू भएको थियो भने दिउँसो 1 बजेदेखि मतदान शुरू भएको थियो। मतदानलाई छिटो सघाउन 10 मतदान केन्द्र बनाइएको थियो। साधारण सभा र निर्वाचन अतरिया उद्योग वाणिज्य संघको नयाँ भवनको हलमा सम्पन्न भएको हो। नयाँ नेतृत्वको लागि वर्तमान महासचिव अशोकराज देवकोटा र वर्तमान उपाध्यक्ष टीकाराम आचार्य प्यानल सहित चुनावी मैदानमा होमिएका थिए। दुवै पक्षले आफ्ना व्यवसायी मतदाताहरूलाई भेटेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए। अध्यक्ष र महासचिवको चुनावी प्रतिस्पर्धा विशेष चासोको विषय बनेको छ। अध्यक्षका उम्मेद्वार देवकोटा होटल व्यवसायी हुन् भने उनका प्रत्याशी टीकाराम आचार्य फ्यान्सी व्यवसायी हुन्। बजार क्षेत्रमा दुवै प्यानलले बराबरीको मत पाउने आकलन गरिएको भए पनि बजार बाहिर रहेका मतदाता निर्णायक बन्न सक्ने स्वयं व्यवसायीहरूले बताएका छन्। अतरिया बजार बाहिर लालपुर सिरिपुर स्याउले गेटा लगायतका ठाउँहरूमा संघका सदस्य मतदाताहरू रहेका छन्। संघका झण्डै 799 हाराहारीमा सदस्य रहेका छन् भने 600 हाराहारीमा मतदान हुन सक्ने अनुमान गरिएको छ।
फाकमा बस्न पाउनुपर्ने माग गर्दै जागिर गुमाएका पूर्व प्रहरी जवान दिपेन्द्र बहादुर चन्द न्याय माग्दै अदालत पुगेका छन्। पूर्व प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाटमा काम गर्न पाउनुपर्छ भनेर आइजीपीलाई निवेदन लेखेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी नायक उपरीक्षक वीरबहादुर बुढामगरले कुटपिट गरेको आरोप लगाएका थिए। त्यो आरोप लागेको केही दिनमै जिल्ला प्रहरी कार्यालय कैलालीले चन्दलाई जागिरबाट बर्खास्त गरेका थिए। जागिरबाट हटाउने निर्णय बदर गरी पुनर्बहाली गर्न परमादेश जारी गरिपाऊ भनी चन्दले रिट दिएका हुन्। रिटमाथिको प्रारम्भिक सुनवाई गर्दै उच्च अदालत दिपाईले कारण देखाओ आदेश जारी गरेको छ।
अब केही राष्ट्रिय खबर। वरिष्ठ चिकित्सक गोविन्द केसीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको राजीनामा माग गर्नुभएको छ। वरिष्ठ चिकित्सक केसीले प्रधानमन्त्री केपी ओलीसँग गरिएको सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन अवरोध गरेको दावी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेलको राजीनामा माग गर्नुभएको हो। शुक्रबार महाराजगंजको शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उहाँले प्रधानमन्त्री ओली स्वयंको पहलमा गरिएको सम्झौता अनुसारको विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित गराउन अवरोध पुर्याएकाले मन्त्री पोखरेलले पदमा रहिरहनु शोभनीय नहुने दावी पनि गर्नुभयो। वरिष्ठ चिकित्सक केसीले देशमा अपराध र बलात्कारका घटना बढ्दा पनि सरकार मुखदर्शक बनिरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो। उहाँले कुशासनको राजको अन्त्य राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरूसँग गरिएको सहमति अनुसार तत्काल पारित नभए बिना जानकारी 16 सत्याग्रह शुरू गर्ने चेतावनी पनि दिनुभयो। वरिष्ठ चिकित्सक केसीले भ्रष्टाचारमा दोषी ठहर भएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खानियालाई राष्ट्रपतिबाट मान पदवी दिलाउने काम गरेकोमा आपत्ति जनाउनुभयो।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन संविधान संशोधन हुनु आवश्यक रहेको बताउनु भएको छ। नेपाली काँग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा आज आयोजित 2 दिने विधान संशोधन एवं सुझाव संकलन सम्बन्धी प्रदेश स्तरीय भेलामा नेता पौडेलले काँग्रेसलाई सबल सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताउनुभयो। उहाँले काँग्रेसले संघीयता र समावेशितालाई ध्यानमा राखेर विधान संशोधन गर्न लागि जानकारी दिनुभयो। केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काँग्रेसले गएको 3 तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य मुख्य कारण भनेको संगठनभित्र व्यवस्थापनको कमजोरी रहेको औल्याउनुभयो। विधान संशोधन समिति प्रदेश नम्बर दुईका संयोजक डाक्टर मिनेन्द्र रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, कांग्रेस पक्षका अध्यक्ष लगायतले विधान संशोधनका विविध विषयबारे धारणा राखेका थिए। भेलामा प्रदेश नम्बर दुईका 8 जिल्ला मध्ये पर्सा, बारा, रौतहट, सर्लाहीका सभापति लगायतका नेताहरू सहभागी रहेका थिए।
अब खेल खबर। कैलालीको धनगढ़ी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले धनगढ़ी उपमहानगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनु भएको छ। धनगढ़ी उपमहानगरपालिकाको सहयोग तथा एसपीए कलेज धनगढ़ीको आयोजनामा सञ्चालित मेयर एसपीए कप इन्टर कलेज भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नगर उपप्रमुख भट्टले यस प्रतियोगितालाई आगामी वर्षहरूमा थप व्यवस्थित गरेर लैजाने बताउनुभयो। उहाँले खेलकुदले अनुशासन सिकाउनका साथै सफल हुनका लागि रणनीति बनाउन पनि सिकाउने हुँदा खेलकुदको महत्व ठूलो रहेको बताउनु भएको थियो। खेलकुदले व्यक्तिलाई मात्रै नभएर समाजलाई समेत मर्यादित बनाउनका साथै युवाहरूलाई कुलतबाट बचाउन समेत सहयोग पुग्ने उहाँले धारणा राख्नु भएको थियो। एसपीए कलेजको खेल मैदानमा चलिरहेको भलिबल प्रतियोगितामा धनगढ़ी उपमहानगरपालिकाभित्रका 6 टोलीहरूको सहभागिता रहेको छ। खेल 3 दिनसम्म चल्ने आयोजकहरूले बताएका छन्। खेलमा पहिलो हुने समूहलाई 25,000, दोस्रोलाई 15,000 र तेस्रो हुनेलाई 10,000 पुरस्कारको व्यवस्था गरिएको छ।
बंगलादेशमा आयोजन हुने अन्डर 19 एसिया कपमा नेपालले आफ्नो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। शनिबारदेखि शुरू हुने उक्त प्रतियोगितामा टेस्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ। गत संस्करणको समचरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मचाएको थियो। मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई 19 रनले पराजित गरेको थियो। सेमी फाइनलमा पुग्न सफल भएको थियो भने गत संस्करणको खेलमा भारत नेपालसँग पराजित भएसँगै समचरणबाट बाहिरिएको थियो। प्रतियोगितामा नेपाल एमा परेको छ। नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स युए रहेका छन्। त्यस्तै समूह बीमा श्रीलंका, बंगलादेश, पाकिस्तान र हङकङ रहेका छन्। एसिया कप हुनु अघि भारतमा भएको एक दिवसीय सिरिजमा नेपाल भारतको ए र बी दुवै टोलीसँग पराजित भएको थियो। त्यस्तै अफगानिस्तान विरूद्धको खेलमा भने नेपाल विजयी भएको थियो। त्यसपछि तेस्रो स्थानको लागि भएको भिडन्तमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो। नेपालले पहिलो खेल सेप्टेम्बर 29 अर्थात् असोज 13 गते भोलि भारतसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर 1 अर्थात् असोज 15 गति अफगानिस्तानसँग खेल्नेछ। त्यस्तै तेस्रो खेल अक्टोबर 2 अर्थात् असोज 16 युएसँग खेल्नेछ।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
प्रदेश नम्बर 7 को थाई राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेश सभाद्वारा 2/3 मतले स्वीकृत।
राजधानीको माग गर्दै डोटीमा अनिश्चितकालीन बन्दको आह्वान।
दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रद्वारा 40,00,000 भन्दा बढी राजस्व संकलन।
सार्वजनिक यातायातमा भाडा बढाएको भन्दै राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन आन्दोलित।
डाक्टर केसीद्वारा शिक्षा मन्त्रीको राजीनामा माग।
बलियो बनाउन संविधान, लोकतन्त्रलाई बलियो बनाउन संविधान संशोधन हुनु आवश्यक रहेको कांग्रेस नेता पौडेलको भनाई।
र अन्डर 19 एसिया कप क्रिकेटमा नेपाल पहिलो खेल भारतसँग खेल्ने। हस्त, अहिले समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यति जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहनजीलाई धन्यवाद।
डॉक्टर जीसी पांडे संचालित तपन हॉस्पिटल एंड रिसर्च सेंटर खटीमा विशेषज्ञ सेवाहरू। डॉक्टर जीसी पांडे वरिष्ठ इंडोस्कोपिक एंड लेप्रोस्कोपिक सर्जन बाट दूरबीन विधि द्वारा संपूर्ण रोग को सफल ऑपरेशन गरिन्छ। पित्त थैली, मृगौला, पेशाब नली को पत्थरी को लेजर उपकरण बाट बिना घाव, बिना चिरफाट 100% सफल ऑपरेशन केवल तपन हॉस्पिटल मा।
नाक कान घाटी रोग को वरिष्ठ ईएनटी सर्जन बाट सफल उपचार र ऑपरेशन गरिन्छ।
वरिष्ठ अर्थोपेडिक सर्जन बाट रीड को हड्डी को चोट, एक्सीडेंटल केस, खुट्टा घुड़ा, नितंब का गोली गांठा बदली, ज्वाइंट रिप्लेसमेंट तथा हड्डी संबंधित संपूर्ण समस्या को उपचार ऑपरेशन तपन हॉस्पिटल मा।
बच्चा को संपूर्ण रोग को सफल उपचार गरिन्छ। नर्सरी, एनआईसीयू को सुविधा तपन हॉस्पिटल मा।
नसा तथा न्यूरो संबंधी संपूर्ण रोग को उपचार,
आँखा तथा दाँत संबंधी संपूर्ण रोग को उपचार,
हाई स्पीड सिटी स्कैन, डिजिटल एक्सरे, विश्व स्तरीय उपकरण, विशेषज्ञ डॉक्टर डाक्टर का साथ में क्रिटिकल केयर तथा इमरजेंसी सेवा 24 घंटा उपलब्ध।
डाक्टर हर्षवर्धन एमएस कैंसर रोग विशेषज्ञ तपन हॉस्पिटल में उपलब्ध छन्।
एक चोटी सेवा को मौका अवश्य दिनुहोला।
डाक्टर जीसी पांडे वरिष्ठ इंडोस्कोपी एंड लेप्रोस्कोपिक सर्जन तपन हॉस्पिटल एंड रिसर्च सेंटर खटीमा।
खुशीको खबर।
अब स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनु नपर्ने गरी तपाईँहरूकै सहर महेन्द्रनगरको गली नम्बर 3 को फ्रीलाइन स्थित यामाहा सोरुमको पश्चिमपट्टि रहेको कञ्चन हेल्थ क्लिनिक छाला तथा यौन रोग, स्त्री तथा प्रसूति रोग, पेट तथा अल्सर रोग, नसा तथा मानसिक रोग र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरहरूद्वारा विशिष्ट सेवा प्रदान गरिने हुँदा समयमै नाम दर्ता गराउन हुन जानकारी गराउँदछौ।
डाक्टर गोविन्द रोकाया MBBS MO जर्नल फिजिसियन प्रत्येक दिन बिहान 8 बजे देखि साँझ 8 बजे सम्म।
डाक्टर स्मृति रावल MBBS MO जनरल फिजिसियन प्रत्येक दिन बिहान 10 बजे देखि साँझ 5 बजे सम्म। हाम्रा सेवाहरू अल्ट्रासाउन्ड, USG, भिडियो एक्सरे, एक्सरे ल्याब सेवा र नेबुलाइजर सेवा।
कञ्चन हेल्थ क्लिनिक गल्ली नम्बर 3 फ्री लाइन यामाहा सोरुमको पश्चिम पट्टि। सम्पर्क नम्बर 0995216606, 98006006596।